जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। दाङको तुलसीपुरमा आगलागीका कारण निस्सासिएर पाँच जनाको मृत्यु, शोकमा आज तुलसीपुर बजार बन्द। आँखा चिम्लेर एमसीसी पारित गर्न नसकिने एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको भनाई, दलहरूबीच सहमति हुन नसक्दा अमेरिकी सहयोग परियोजना अझै अन्यलमा, र युक्रेनमा रहेका आफ्ना नागरिकलाई तत्काल मुलुक छाड्न अमेरिकी राष्ट्रपति जो बाइडेनको आह्वान, रसियाले युक्रेनमा आक्रमण गर्न सक्ने राष्ट्रपति बाइडेनको चिन्ता। दाङको तुलसीपुर स्थित एउटा गोदाममा आज बिहान भएको आगलागीबाट निस्सासिएर पाँच जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका पाँचका 14 वर्षीय सजिता खातुन, 14 वर्षीय हसन बकस, 16 वर्षीय मसिन बकस, 40 वर्षीय नरदिन अली र 6 वर्षीय आबिदिन अली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम आर्यले जानकारी दिनुभयो। तुलसीपुर पाँच ङ लाइन स्थित चप्पल गोदाममा आज बिहान 2 बजे आगलागी भएको थियो। आगलागी लगत्तै उद्धार गरिए पनि आगो नियन्त्रण बाहिर गएकोले निस्सासिएर मृत्यु भएको हो। विद्युतको मिटर पड्किँदा आगलागी भएको प्रहरीले बताएको छ। यसैबीच पाँच जनाको ज्यान जाने गरी भएको आगलागी घटनाको शोकमा आज तुलसीपुर बजार बन्द गरिएको छ। अमेरिकी सहयोग परियोजना एमसीसी अहिले देशव्यापी बहसको विषय बनेको छ। नेपालमा पाँच वर्षभित्र एमसीसीको अनुदानबाट सड़क र अन्तर्देशीय प्रसारण लाइन निर्माण हुने अमेरिका र नेपाल सरकारबीच सन् 2017 सम्झौता भए पनि राजनैतिक दलहरूका विभिन्न शंका उपशंखाले यो सम्झौता लागू हुन सकेको छैन। संवाददाता कल्पना दाहालको यो रिपोर्ट।
प्रमुख राजनीतिक दलहरूभित्रैबाट एमसीसी राष्ट्रहितमा नरहेको आरोप लागिरहँदा विभिन्न क्षेत्रका विज्ञहरूले एमसीसी सम्झौताले देशको सार्वभौमिकतामाथि कुनै असर नगर्ने बताउनु भएको छ। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर गोविन्द पोखरेलले बजारमा एमसीसी सम्बन्धी भ्रमहरू फैलिएको बताउनुभयो। नेपालले विभिन्न देशहरूबाट सहुलियत ऋण लिए जस्तै अमेरिकी संसदले एमसीसी अनुदान नेपालको पूर्वाधार विकासका लागि दिएको प्रश्न पार्नुभयो।
एउटा विशुद्ध अनुदान हो र जति पनि बजारमा विभिन्न किसिमका अतिरञ्जित बहसहरू, अतिरञ्जित कुराहरू, भ्रमहरू जति पनि छरिएका छन् ती सबै विभिन्न स्वार्थवश किने आएका हुन्। जसरी विश्व ब्याङ्कले लोनमा दिन्छ, भारत सरकारले अनुदान दिन्छ, चाइना सरकारले अनुदान दिन्छ, त्यही हिसाबले अमेरिकन सरकारले एउटा अनुदान दिने एउटा यो परियोजना हो।
डाक्टर पोखरेलले एमसीसी अनुदानबाट निर्माण हुने परियोजनाको दायित्व र स्वामित्व नेपाल सरकारकै हुने प्रश्न पार्नुभयो। पाँच वर्षमा नै सम्पन्न गर्ने एमसीसीमा नेपालकै जनशक्ति प्रयोग गर्न सकिने र यो नेपालको फाइदाका लागि भएकाले सम्झौता स्वीकृत गर्नुपर्ने उहाँले बताउनुभयो।
अर्कै हिसाबले बुझ्ने जुन भएको छ त्यसलाई चाहिँ हामीले बुझाएर अगाडि जानुपर्छ, जसमा सरकार अझ बढी सक्रिय हुनुपर्छ, एमसीसीको बारेमा यथार्थ जनतालाई बताइदिनुपर्छ।
अन्तर्राष्ट्रिय कानूनका ज्ञाता समेत रहनुभएका वरिष्ठ अधिवक्ता डाक्टर गान्धी पण्डितले एमसीसी दुई देशले समान हैसियत तथा स्वतन्त्र राष्ट्र भएर गरेको सम्झौता भएकाले कानूनी जटिलता नआउने बताउनुभयो। अहिले विभिन्न राजनीतिक दलहरूले एमसीसी पारित भए विभिन्न कानूनी जटिलता आउन सक्ने भन्दै अस्वीकृत गर्न सरकारलाई दबाव दिइरहेको सन्दर्भमा अधिवक्ता पण्डितले अमेरिकी संसदले बजेट मात्र उपलब्ध गराउने र काम गर्ने निकाय विकास समिति ऐन 2047 अन्तर्गत बनेको कानूनी संस्था एमसीए नेपालले सञ्चालन गर्ने जानकारी दिनुभयो।
यसमा कानूनी जटिलता किन ल्याउँदैन भने हामी दुई पक्षले समान हैसियतमा बसेर अमेरिका र नेपालले सम्झौता गरेका छौँ। सम्झौताको सम्बन्धमा कुनै विवाद उठेमा कुनै व्याख्या गर्नु परेमा अन्तर्राष्ट्रिय कानून र त्यसको सिद्धान्त अनुसार नै व्याख्या गर्ने हुनाले यहाँ कानुनी कुरा छैन। अमेरिकाले हामीलाई पैसा मात्र दिने हो, त्यो पैसा दिइसकेपछि उसको प्रत्यक्ष अप्रत्यक्ष संलग्नता पनि हुँदैन।
अधिवक्ता पण्डितले नेपालका लागि अनुदान अपरिहार्य भएकाले नेपालको विकास निर्माणमा एमसीसी महत्वपूर्ण रहेको बताउनुभयो। यो सड़क पूर्वाधार र विद्युतीय प्रसारण लाइन विस्तारका लागि अमेरिकाले दिने करिब 55 अर्ब रूपियाँ अनुदान रकम हो। यो सम्झौता नेपालको संसदबाट फागुन 16 गतेभित्र स्वीकृत गराउन एमसीसीले समय सीमा तोकेको छ। तर सत्तारूढ दलहरूबीचकै मत भिन्नताका कारण संसदमा दर्ता भएर पनि टेबल हुन सकेको छैन। कल्पना दाहाल, रेडियो नेपाल, काठमाडौं।
यसैबीच नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले भने एमसीसीको सन्दर्भमा सुधार गर्नुपर्ने धेरै कुरा रहेकोले आँखा चिम्लेर अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्न नसकिने बताउनु भएको छ। समाजवादी प्रेस संगठन नेपाल पर्साद्वारा आज वीरगंजमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सत्तारूढ़ गठबन्धनका नेता समेत रहनुभएका नेपालले एमसीसीको सन्दर्भमा अहिले पनि अध्ययन नपुगेको र सुधार गर्नुपर्ने धेरै ठाउँ रहेको बताउनुभयो। कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो सातदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आज बिहानदेखि भक्तजनका लागि खुल्ला गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँको यही माघ 23 गतिको आदेश अनुसार मठ मन्दिर मस्जिद गुम्बा चर्च लगायतका स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी एकपटकमा 50 जना भन्दा बढ़ी नहुने गरी पूजा ध्यान वा प्रार्थना गर्न सकिने भन्ने उल्लेख भए अनुसार आज बिहानदेखि पशुपतिनाथ मन्दिर खुल्ला गरिएको हो। पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको तयारी गरेसँगै पशुपतिनाथ मन्दिर खुल्ला गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संस्कृतिविद सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ। एमाले नेता कृष्ण गोपाल श्रेष्ठले शताब्दी पुरूष जोशीको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख रहेको र अबको केही दिनमा निवासमै फर्कने जानकारी गराउनु भएको छ। यसैगरी पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि संस्कृतिविद सत्यमोहन जोशीको स्वास्थ्य लाभको कामना गर्नुभएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाट निर्वाचित जनप्रतिनिधिले प्रभावकारी कार्य सम्पादन गरेको दावी गर्नुभएको छ। नेकपा एमालेद्वारा आज आयोजित स्थानीय तह निर्वाचन तयारी केन्द्रित प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले पर्याप्त संरचना नभएको अवस्थामा पनि जनप्रतिनिधिले गरेको काम प्रशंसनीय रहेको उल्लेख गर्नुभयो।
जुन ढंगले हाम्रो पार्टी षड्यन्त्रपूर्ण ढंगले बताइयो त्यस प्रकारका षड्यन्त्रमा उफ्रिएर लागेका पार्टी विरोधी आन्दोलन विरोधी वामपन्थ विरोधी लोकतन्त्र विरोधी देश विरोधी त्यस्ता तत्वहरूसँग हाम्रो कुनै चुनावी तालमेल छ कि भोलि गएर पार्टी एकीकरण एकता हुन्छ कि यस्ता खालका भ्रमहरू नराख्यौं। हामी आफ्नो जनताको विश्वास छ भन्ने कुरामा ढुक्क छौं।
एमाले अध्यक्ष केपी ओली। अब अर्को विषय, चितवनमा कुखुरामा लाग्ने बर्ड फ्लू देखिएको छ। राप्ती नगरपालिका वडा नम्बर 6 स्थित एक फार्ममा बर्ड फ्लू देखिएको हो। प्रमुख जिल्ला अधिकारी आसमान तामाङले उक्त बर्ड फ्लू फार्ममा देखिएको र त्यसलाई नियन्त्रणमा लिने कार्य शुरू भएको बताउनुभयो। गत माघ 25 गते नमूना परीक्षण गरिएकोमा 27 गते बर्ड फ्लू पुष्टि भएको उहाँले जानकारी दिनुभयो। बाँकेको नेपालगंज उपमहानगरपालिकाले साक्षरता अभियानलाई तीव्रता दिएको छ। फागुन मसान्तभित्र साक्षर घोषणा गर्ने उद्देश्यका साथ उपमहानगरपालिकाभित्र रहेका 15,000 निरक्षर नागरिकलाई साक्षर बनाउने गरी अभियानलाई तीव्र पारिएको नेपालगंज उपमहानगरपालिकाले जनाएको छ। नेपालगंजबाट संवाददाता नवीन गिरी।
नेपालगंज उपमहानगरपालिकाका विभिन्न टोलमा हिजो आज साक्षरता कक्षाहरू धमाधम चलिरहेका छन्। निरक्षर नागरिकलाई साक्षर बनाउन शिक्षक र सहजकर्ता खटिएका छन्। साक्षरता कक्षामा मधेसी मुस्लिम लगायत पिछड़ा वर्गका महिलाहरूको उत्साहजनक सहभागिता देखिन्छ। यसअघि आफ्नो नाम लेख्न र हस्ताक्षर गर्न समेत नजान्नेहरू अहिले अक्षर चिन्न र लेख्न उत्साहित छन्। अक्षर चिन्नु अघिको आफ्नो तितो अनुभव सुनाउँदै नेपालगंज 18 अनिता भाट र कुष्मा देवी बढ़े।
अब कहीँ भी जाओ तो साइन करे बोले तो अंगूठा लगाओ।
पढ़े लिखे रहो तो स्टैंडर्ड बोलब है बढ़िया लागत है पहले टॉप लगाइता अब अपन नाम लिख।
नेपालगंज उपमहानगरपालिका भित्रका 15,000 निरक्षर नागरिकलाई फागुन मसान्त भित्रै साक्षर बनाउन लागि परेको प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेतले बताउनुभयो। नगरका विभिन्न टोलमा 130 जना शिक्षक र सहजकर्ता परिचालन गरेर अभियानलाई तीव्र बनाइएको छ। साक्षरता कक्षा एकजना सहजकर्ता सुनिता विष्ट।
नाम लेख्न लगभग आउँछ उहाँहरू सबैलाई हेरी हेरी चाहिँ उहाँले सबै लेख्न सक्ने भइसक्नुभयो। अब उहाँलाई 1-10 चाहिँ चिनाउनकै लागि अलि बढी समय पढाउनु पर्ने भएको छ।
सरकारले आगामी असार मसान्तभित्र सबै जिल्लालाई साक्षर बनाउने लक्ष्य लिएकाले साक्षर घोषणा हुन बाँकी जिल्ला साक्षर बनाउने अभियानमा जुटेका छन्। लुम्बिनी प्रदेशका 2 जिल्ला बाँके र कपिलवस्तु सहित अझै 21 जिल्ला साक्षर घोषणा हुन बाँकी छन्। बाँकेका नेपालगंज सहित 3 पालिकाका करिब 50,000 नागरिक अझै निरक्षर रहेको तथ्याङ्क छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
ए छोरा, के छ हाल खबर? पढाई कस्तो चल्दैछ?
सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
पर्दैन पर्दैन, किन धेरै पैसा खर्च? खर्च गर्नुहुन्छ?
किन टेन्सन लिन्छस् बाबु, हामी जस्ताको लागि एनटिसी को कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
सेवा सुचारू गर्नका लागि *1415# गर्नुहोस्। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेकोले उक्त प्रणालीको प्रभावले देशका पहाड़ी भूभागमा आंशिक बदली रहनुका साथै तराईका केही भूभागमा हुस्सू कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज प्रदेश नम्बर एक बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै उच्च पहाड़ी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहनेछ भने भोलि देशभर आंशिक बदली भई अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकेमा लागू औषधको कारोबार तथा प्रयोगकर्ता बढ़दै गएकोले जिल्ला प्रहरी कार्यालयले लागू औषध विरूद्ध अभियान नै सञ्चालन गरेको छ। अभियान अन्तर्गत दैनिक जसो लागू औषध विरूद्ध कार्यवाही भइरहेको कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब अन्तर्राष्ट्रिय प्रसंग। अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रहेका आफ्ना नागरिकहरूलाई तत्काल युक्रेन छाड्न आह्वान गर्नुभएको छ। रशियाले युक्रेनमाथि आक्रमण गर्ने सम्भावना बढ़ेको भन्दै उहाँले अमेरिकी नागरिकहरूलाई सो मुलुक छाड्न आह्वान गर्नुभएको हो। रशियाले युक्रेनमा आक्रमण गर्ने योजना नरहेको पटक पटक बताए पनि उसले युक्रेनी सीमामा 1,00,000 सैनिक पठाएकोले अमेरिकाले आक्रमणको आशंका गरेको हो। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। दाङको तुलसीपुरमा आग लागेका कारण निसासिएर पाँचजनाको मृत्यु, शोकमा आज तुलसीपुर बजार बन्द। आँखा चिम्लेर एमसीसी पारित गर्न नसकिने एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको भनाई, दलहरूबीच सहमति हुन नसक्दा अमेरिकी सहयोग परियोजना अझै अन्यलमा। र युक्रेनमा रहेका आफ्ना नागरिकलाई तत्काल मुलुक छाड्न अमेरिकी राष्ट्रपति जो बाइडेनको आह्वान, रशियाले युक्रेनमा आक्रमण गर्न सक्ने राष्ट्रपति बाइडेनको चिन्ता। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजे सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।